نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير گناہوں کے برے اثرات اس میں سے آج ہمارا ٹاپک ہے اللہ تعالیٰ کے لیے خود کو گناہوں سے بچانے پر اجر ملنا پیج ہے 73 اس کا مڈل پارٹ ہے دیکھیے اللہ کے لیے خود کو گناہوں سے بچانا اس سے کیا مراد ہے ہر ایک اپنے اوپر لے اس وقت گناہ کو سوچئے کینسر کینسر کیا ہے جسم کا روگ بیماری وہ تو ہم اپنی جان بچانے کے لیے علاج کروائیں گے نا اسی طرح گناہ جو ہوتا ہے نا یہ اپنی اصل کے اعتبار سے ہمیں دکھ دیتا ہے تکلیف دیتا ہے ہماری طبیعت پہ ایک بوجھ ہوتا ہے لیکن چونکہ اس میں لذت ہے چونکہ اس کے اندر نفس کا میلان ہے اور انسان پھسلتا ہی جاتا ہے تو چھوڑ نہیں پاتا لیکن بعض دفعہ کیا ہوتا ہے کہ ڈاکٹرز کہہ دیتے ہیں کہ اب اگر اور شراب پی تو پھپھڑے خراب ہو جائیں گے اب اس بات کو سن کر اگر کوئی شراب کو چھوڑے تو یہ اللہ کے لیے چھوڑنا نہیں ہے جوانی میں بہت مان تھا اور بہت جذبات مچلتے تھے ایسی بےہودہ شاعری اور گانوں اور بجانوں کو سن کر کہ جس کے بعد ارد گرد والوں کی ہوش نہ رہے بڑے ہو گئے جذبات ٹھنڈے پڑ گئے اب کیا اب چھوڑ دیا تو یہ اللہ کے لیے نہیں ہے میرا خیال ہے کہ ان دو مثالوں سے آپ کو سمجھ آ چکا ہوگا کہ اللہ کے لیے چھوڑنا کیا ہے کوئی دنیاوی موٹیو نہ ہو صرف اور صرف اس لیے کہ اللہ کے لیے اور یہاں اگر آپ سوچنا چاہیں تو کفل کا واقعہ سوچ لیں نبی صلی اللہ علیہ وسلم سے صحابی کہتے ہیں کہ ہم نے بارہا یہ واقعہ سنا کہ کیسے عین وہ وقت کہ جس وقت انسان کو اپنے نفس پہ قابو بھی نہ ہو اور اس شخص نے صرف اس جملے پہ اس عورت کو آزاد کر دیا کہ یا کفل اتق اللہ اے کفل اللہ سے ڈر جا اور اس مہر کو نہ توڑ جس کو اللہ نے لگایا تو لہٰذا ہم سب کو اپنے اوپر ایک نظر لگانی ہے بعض دفعہ ہم اس لیے بھی گناہ چھوڑ دیتے ہیں کہ لوگ کیا کہیں گے اب برا لگتا ہے ہائے چوری کی ہے پتہ لگ گیا کیا ہوگا نہیں اللہ کے لیے چھوڑنا ایک اور ہی چیز ہے آئیے تھوڑا سا اس کو پڑھتے ہیں یہ لکھتے ہیں کہ ایک دن میں اپنی ایسی خواہش پر قادر ہوا جو سخت پیاسے کے لیے شیریں پانی سے زیادہ میرے لیے شیریں تھی نفس نے کہا اور یہ کیفیت آپ کی میری کسی کی بھی ہو سکتی ہے یاد رکھیے کریونگ ہوتی ہے گناہ کی ایک کشش ہوتی ہے جیسے گاڑی کا جو کلچ ہے اس کو دبائیں تو پھر اور ہی دبانے کو دل کرتا ہے اسی لیے کہتے ہیں کہ آہستہ چلانا مشکل ہے تیز چلانا آسان ہے تو ایسی کوئی کیفیت تھی کہ جب گناہ میں لذت آ رہی ہو کہتے ہیں اس وقت میں نے یہ کہا اور یہ اب آپ نے میں نے اپنے لیے لکھنا کہ جب ہمیں بھی کسی گناہ پہ اور گناہ سمجھنا چاہیں تو غیبت مچل رہی ہے زبان تانا جھگڑا لڑائی کسی نے کچھ کہہ دیا میرے سے تو برداشت ہی نہیں ہو رہا ایک کی جگہ دس سنانا یہ ساری باتیں ہو سکتی ہیں اور افسوس کی بات ہے کہ ہم عورتوں کے زیادہ گناہ زبان سے ہی متعلق ہیں اور وقت کا ضیاع ہے ہمارے گناہوں میں تو ایسا کوئی وقت ہو تو پھر آپ نے خود کو کیا کہنا ہے نفس نے کہا اب تقوی کے علاوہ اور کوئی شے اس کی تکمیل میں رکاوٹ نہیں اور تھی وہ شرن ممنوع میں نے ذرا تردد کے بعد نفس کو تکمیل خواہش سے روکا اس کی تکمیل میں سوائے شرعی ممانعت کے اور کوئی چیز مانے نہیں تھی اور نفس اس کی تکمیل کے لیے پر تول رہا تھا میں نے نفس سے کہا اے نفس یہ آپ بھی لکھیے اور آپ کو ہمارے اسلاف یعنی جو بزرگ تھے ان کا یہ طریقہ تھا کہ وہ آئینے کے سامنے کھڑے ہو کے اپنے آپ کو مخاطب کرتے تھے اے نفس اے فلاں اے فلاں تو یہ کہتے ہیں کہ میں نے نفس سے کہا اے نفس اللہ کی قسم تیری یہ خواہش ہرگز پوری نہیں کروں گا بلکہ اس سے کمتر خواہش کی تکمیل بھی نہیں ہوگی تو وہ پریشان ہوا میں نے اس سے کہا کتنی مرتبہ تم نے اپنی خواہش کی تکمیل کی ہے مگر اس پر افسوس کے سوا تیرے پاس کچھ باقی نہیں اس لذت و خواہش کو ایسا سمجھو کہ اس کی تکمیل کرو گے تو سوائے ذلت کے اور تیرے پاس کچھ نہ ہوگا اس نے کہا اب آگے سے نفس بھی بولتا ہے کبھی یہ خود کلامیاں کیا تو کریں اور یقین کریں اس کے لیے خاموشی کی ضرورت ہوتی ہے آپ کے اپنے اندر سے آواز آئے گا بلیل انسان والا نفس ہی بصیرہ تو کبھی بہت گناہ کی اندر ایک کریونگ ہونا تو اس وقت آئینے کے سامنے کھڑے ہو کے خود سے باتیں کیا کریں تو یہ جواب آئے گا جو ان کو آیا نفس نے کہا کیا کہا تو پھر میں کیا کروں میں نے جواب میں یہ شعر کہہ دیا کیا اب انتظار کرتا ہوں کہ اس عمل پر اللہ تعالیٰ بہترین جزا عطا فرمائیں گے اس لیے کہ میں نے لذت و خواہش کو محض ذات الہی کی رضا جوئی کے لیے ترک کیا ہے میری امید ہے کہ اللہ تعالیٰ اس کا عظیم ترین بدلہ عطا فرمائے گا جلد یا بدیر اس لیے کہ اللہ تعالیٰ صبر کا بدلہ کبھی فوراً اور جلدی عطا فرما دیتے ہیں اور کبھی دیر سے عطا فرماتے ہیں اور تاخیر کی صورت میں بھی میں ہرگز شک و شبے کا شکار نہیں ہوں گا، اس لیے کہ مجھے یقین ہے کہ جو شخص محض اللہ تعالیٰ کے لیے کسی چیز کو چھوڑ دے تو اللہ تعالیٰ اسے بہتر بدلہ عطا فرماتا ہے۔ کتنے لوگ ایسے ہیں جو بے صبری میں ذلت کا شکار ہوئے، اور آئندہ بھی اپنی ناجائز خواہشات کی تکمیل سے بچتے رہو، اور اصل توفیق تو اللہ ہی کی طرف سے ہے۔ لا حول ولا قوت الا باللہ العلی العظیم۔ یہ واقعہ تھا 561 ہجری کا، 561 کیا مطلب؟ نبی صلی اللہ علیہ وسلم کو دنیا سے گئے ہوئے 551 سال ہو چکے تھے، اور صرف 4 سال بعد یعنی 565 ہجری میں اس صبر کے بدلے میں ایسی نعمت اور ایسی لذت سے نوازا جو شرن بھی جائز اور عرفن بھی مستحسن تھی۔ تو میں نے کہا اللہ تعالیٰ کے لیے خواہش کو چھوڑنے پر دنیاوی نعمت ہے، اور آخرت میں ملنے والی نعمت اس سے کئی گنا بہتر ہے۔ الحمدللہ علی ذالک، جائز دنیاوی لذت طلب کرنے سے منع نہیں کرتا، یہ نوٹ کریں۔ آپ یہ مت سوچیے کہ ہمارا دین صرف بس رونا دھونا اور بورنگ اور اداس اور دنیا سے بیزار، اور جیسے ٹرین کے انتظار میں کب موت کی ٹرین آئے گی اور ہم وہاں پہنچ جائیں گے، اور بس کیا کریں، اب تو وہیں جا کے کھائیں گے، اب تو وہیں جا کے پہنیں گے، اب تو وہیں جا کے سوئیں گے۔ نہیں، اتنا آدم بیزار نہیں ہوتا انسان، ورنہ تو آپ دیکھیے لوگ ایمان والوں سے دور بھاگنے لگے۔ حالانکہ آپ دیکھتے ہیں ایمان والوں میں تو ایک کشش ہوتی ہے، وہ دنیا کو بھی انجوائے کرتے ہیں، شرط ایک ہے کہ اللہ کی حدوں کو پامال نہیں کرنا، کوئی ایسی چیز جو حلال سے حرام کے دائرے میں آپ کو لے جائے اس کے اوپر روکتے ہیں بس اپنے آپ کو۔ اسی لیے کہتے ہیں کہ البتہ میں حرام طریقے سے طلب لذت کرنے اور جائز و ناجائز کی پرواہ کیے بغیر حصول لذت سے منع کرتا ہوں۔ ناجائز لذت کا حصول انتہائی کم عقلی ہے، اس لیے اس لذت کا اس کے نتیجے میں پہنچنے والی سزا کے ساتھ موازنہ کیا جائے تو سزا کے ایک ذرے سے لذت کا پلڑا ہلکا ہو جائے گا۔ کتنے لوگوں کو ہم نے دیکھا کہ جنہوں نے ناجائز خواہشات نفس کو ترجیح دینے سے مصلوب الدین ہو گئے، مصلوب الدین، ان کا دین سلب ہو گیا، یعنی دین چھوڑ دیا، بس وقتی طور پہ نشے میں چلے گئے، وقتی طور پہ ایسا گناہ کیا جو اسلام سے نکال دے۔ تو ایک عاقل کو چاہیے، اب آپ عاقلہ بننا چاہتی ہیں تو پھر یہ کیجئے، کیا جو عمل کرے اس کے انجام کو اور اس کے نتیجے میں ملنے والے عقاب اور سزا کو سوچے۔ یہ جملہ لکھیے، عقل مند وہ ہوتا ہے، بلکہ قرآن نے تو شروع میں اولئک ہم المفلحون کہہ کر یہ بات سمجھا دی کہ مفلح وہ ہوتا ہے جو انجام کو سامنے رکھ کے بات کرتا ہے۔ اگر آپ آج اس چھوٹی سی نشست میں یہ جملہ سمجھ گئیں کہ میں نے جو بولنا ہے نا پہلے اس کا انجام سوچنا ہے، جو دیکھنا ہے نا پہلے اس کا انجام سوچنا ہے۔ میں آپ کو اس کی چھوٹی سی ایک مثال دے سکتی ہوں۔ آپ دیکھیے کہ جب آپ ویٹ واچنگ کرتے ہیں تو آپ ایک لڈو کھانا، ہمارے کلچر میں کوئی بڑی بات نہیں ہے، بات بات پہ لڈو کھاتے ہیں۔ اب یہ کہ آپ لڈو کھائیں، لڈو کی محبت، لڈو مزہ آئے گا، چائے کے ساتھ گرم ٹھنڈا، یہ ہے وہ، جو کچھ بھی آپ سوچ لیں، آپ کہتے ہیں یہ لڈو میں کھا لوں گی، چلیے 10 سیکنڈ تک اس کا ٹیسٹ میرے منہ میں رہے گا، پھر نگلوں گی، اسٹمک میں جائے گا، کھانے کے دوران ٹیسٹ آتا رہے گا، 5 منٹ میں یہ لڈو ختم ہو جائے گا۔ لیکن اس لڈو کے جو اثرات ہیں، جو اس کی مٹھاس ہے، جو اس کے اندر چکنائی ہے، وہ میرے جسم میں چلی گئی۔ خدا نخواستہ آپ شوگر پیشنٹ ہیں، ہو سکتا ہے اس کے بعد جا کر 2 انسولین کے انجیکشن لگوانے پڑے۔ تو جب آپ وہ اس کا آفٹر ایفیکٹ سوچیں گی نا، اور اگر آپ سوچ رہے ہیں کہ اس کے بعد ڈاکٹر پہ جانا پڑا یا اس کے بعد کولیسٹرول لیول بڑھ گیا، چلو چھوڑو میں کھاتی نہیں، تو آپ نے کیا کیا؟ لڈو کھانے سے پہلے آپ نے نتائج پہ نظر رکھی۔ دل مچل رہا ہوتا ہے، اور یاد رکھے ہمارے اب گناہ قرآن پڑھنے والوں کے، اللہ محفوظ رکھے، کوئی شراب کباب زنا بدکاری کے نہیں، گانے بھی بہت سارے انہیں چھوڑ دیے، فلمیں بھی چھوڑ دیں، ڈراموں میں بھی لذت نہیں رہی۔ اب شیطان آپ کو مجھے جن چیزوں سے پکڑے گا نا، اس کا آپ کو ابھی اس وقت بھی اندازہ نہیں ہے۔ وہ آپ کو آپ کے آپس کے تعلقات میں پکڑے گا، وہ آپ کو آپ کے اس قرآن کے پڑھنے اور نہ پڑھنے اور اس کی کمٹمنٹس میں پکڑے گا، اور آپ کو دنیا والوں کی نظروں میں ایسا دکھائے گا کہ آپ کو رونا ہے، ہائے قرآن پڑھنے لگ گئی، اب تو میرے سے کوئی اچھا ہی نہیں رہا۔ تو آپ کیا کریں؟ نتیجے کو دیکھیں، رزلٹ کس کا اچھا ہے۔ میں نے اکثر لوگوں کو دیکھا ہے کہ جب قرآن کی تکمیل ہوتی ہے تو اس دن وہ لوگ حسرت سے دیکھ رہے ہوتے ہیں جو بیچ میں آئے، شروع میں چھوڑ دیا، شروع میں نہیں تھے بیچ میں تھے، یعنی کچا پکا کرنے والے۔ جیسے ایک ساتھی تھی، مجھے ان کی بات نہیں بھولتی، شاید آج سے 10 سال پہلے ہوئی تھی، ایک کورس کہیں کوئی آفر ہوا، وہ تقریباً 2 مہینے کا کورس تھا، ساتھیوں نے رجسٹریشن کی، اس کے بعد سرٹیفکیٹ ملنے تھے۔ अब क्या हुआ, जिन्होंने तो फुल टाइम किया, वर्क पे किया, जाते रहे आते रहे, जो भी असाइनमेंट्स थी करते रहे, अब उनको एंड पे उसका एक सर्टिफिकेट मिलना था। अब दूसरे वो लोग जिन्होंने रजिस्ट्रेशन तो करा लिया, या गए ना गए, आए ना आए, कभी कमिटमेंट नहीं की, अब जैसे रिजल्ट अनाउंस होना था, कह लीजिए कि वहाँ पे स्टेज सजा हुआ है और लोगों को बुलाया जा रहा है, उनके नाम अनाउंस हो रहे हैं, तो वो लोग भी बैठे थे। तो बाद में जब मेरी मुलाकात हुई, मैंने कहा सुनाइए कैसा रहा। कहने लगी लोगों को सर्टिफिकेट मिले तो मैंने आपको, कहती हम मुंह देखते रह गए। ये जुमला मुझे आज तक नहीं बोला, कम अज़ कम ये 10 से 12 साल पुराना जुमला। तो मैं ये सोच रही थी कि क़यामत के दिन कहीं हम मुंह ना देखते रह जाएं। देखिए दुनिया वालों की नज़र में अब आप रजिस्टर्ड हैं। किस तरह के रजिस्टर्ड? बीइंग अ मुस्लिम रजिस्टर्ड है, हम नबी सल्लम की उम्मत है, और उम्मत तो बहुत सारी है, लेकिन जब आपका कुरान से ताल्लुक़ जुड़ता है ना, तो मैं एक बात अक्सर कहती हूँ, आपको भी कहूँगी, अपने कुरान को कभी गाली ना दिलाइए, अपने कुरान की बेइज्जती ना कराइएगा। जैसे बेटी को शादी के बाद रुख्सत करते हुए माँ क्या कहती है, कहती मुझे बातें ना सुनवाना। कोई माँ नहीं कहती बेटी को कि तुम फोहड़ रहो, देर तक सोती रहो और खूब बदतमीज़ियाँ करना, नहीं कहती कोई माँ, आप में से भी माएँ हैं, लेकिन माँ को ये पता होता है कि बेटी ने ससुराल में जाके कोई मस्ती की ना, तो वो चलनी माँ के नाम पे ही है। तो मैं कहती हूँ वो तो एक माँ बेटी है ना, वो तो एक घरेलू मामला है, कल्चरल है, हो सकता है कहीं ना भी ऐसा होता हो, लेकिन इस कुरान को बहुत बातें होती हैं। फिर लोग कह के कुरान पढ़ के ऐसे, वो जी आपकी कुरान क्लास में ही ऐसे लोग हैं, जी आपके कुरान पढ़ने वालों के ये मामला आता है, भाई कुरान से पहले भी तो वो थे, और वो सारा दिन तो नहीं कुरान पढ़ते, और वो हफ्ते में 7 दिन तो नहीं आते, और 24 घंटे तो नहीं बैठते, 2-2.5 घंटे, 3 घंटे, अगर हफ्ते में 4 दिन भी आके बैठ जाते हैं तो क्या बड़ी बात है, और अगर हफ्ते में 1 दिन कोई इधर आता है तो 7 दिन कहीं और भी है। याद रखिए नबी की महफिलों में बैठकर दिलों की जो हालत होती थी, बाहर बैठकर लोगों को 19-20 का उसमें फ़र्क पड़ता था, तो वो ख़ुद को मुनाफिक कहते थे। हंजला की मिसाल आपने सुनी होगी, नाफ़क़ हंजला नाफ़क़ हंजला, अबू बकर ने पूछा हंजला क्या हो गया, कहा अबू बकर नबी की महफिल में जो हालत दिल की होती है, वहाँ से उठता हूँ घर जाता हूँ बीवी बच्चों में पढ़ता हूँ वो नहीं रहती। कहा अच्छा ये तो मेरे साथ भी होता है, इसका तो फिर मैं भी मुनाफिक हूँ। दोनों मदीने की गलियों में जा रहे हैं कि नाफका नाफका। तो आप और मैं अपनी ज़िंदगी को इसके ऊपर सोचें, और इंशाल्लाह हमने इस निफाक के कीड़े को अपनी ज़िंदगियों से निकालना है, और अल्लाह ताला हमें अमल की तौफीक अता फरमाए। तो याद रखिए जो बात का ख़ुलासा है वो क्या है कि कुरान पढ़ने वाला और बग़ैर कुरान पढ़ा बराबर नहीं। मैं आप सबको दुआ दे के जाऊँगी कि आपको अल्लाह हफ्ते में कम अज़ कम 5 दिन पढ़ने वाली क्लास में दाखिल कराए। आपको भी नहीं अंदाज़ा, आप कहते हैं हफ्ते में एक ही दिन आ रहे हैं बहुत है, पूरा हफ्ता इसका काम होता है, जी हम असाइनमेंट करते हैं, जी हम ये करते हैं। मैं कहती हूँ अल्लाह आपको चखाए कम अज़ कम 4 या 5 दिन, आपको एक सूरत इस तरह करके देखें। आप खुद अपने लिए खुद सोचें, हमारे पास अल्हम्दुलिल्लाह पेरिस में जो क्लास हो रही है, तो उसका शुरू से स्केड्यूल इस तरह बना है कि बच्चों की क्लासों और बच्चों के अर्ली डिसमिसल के साथ ही वो स्केड्यूल है। वहाँ का असूल थोड़ा सा दुनिया से फ़र्क है कि बच्चों को हर बुध को भी छुट्टी होती है, फिर इसके बाद हर 6 वीक के बाद 2 वीक छुट्टी है। तो जो क्लास डेली वो 2.5 घंटे की करते हैं ना, तो जिन दिनों बच्चे घर में होते हैं तो बच्चों की दूसरे रूम में हो रही है, 100 के करीब मेरे हाल बच्चे हैं उस क्लास में, और माएँ जो बैठी इधर पढ़ती हैं, और उस दिन वो 4.5 घंटे की क्लास लेती हैं, और वो क्लास बच्चों के साथ ज़्यादा तेज़ है। और मैंने उस दिन पूछा कि सुनाए आज तो थक गए होंगे, कहते हैं आज भी नहीं पता चला। तो मैंने कहा 2.5 घंटे की क्लास में भी आपको वक्त का नहीं पता चलता, तो आज 4.5 घंटे की क्लास में भी नहीं लगा, इसका तो आप 6 घंटे भी पढ़ सकते हैं। तो याद रखिए थोड़े पे राजी ना हो, आप जब ये ट्रिप्स चलते हैं क्या आप उसमें नहीं फील करते, अगर 3-4 मुसलसल दर्स सुने जाएं तो उसमें हमारे ईमान का लेवल बढ़ जाता है, क्योंकि ये हमारे अपने नफ्स की बात है। तो वापस आ जाते हैं कि अक्लमंद कौन है जो इंजाम को सामने देखकर और उसके नतीजे में मिलने वाली सज़ा को सोचे, और किसी राह पर चलने वाले को चाहिए कि वो देख देख कर कदम रखे और फूक फूक कर चले, क्योंकि बसों का जल्दबाजी में कदम रखना हलाकत के घड़े में गिराने का बायस भी हो सकता है। इनको तो हर वक्त बेदार और होशियार रहना चाहिए, इसलिए कि वो हर वक्त मैदान जंग में है, किसी भी वक्त किसी तरफ से तीर लग सकता है। इस मामले में नफ्स की मदद करना चाहिए कि कहीं इसको ख्वाहिशात के तीर हलाक ना कर दें। इसको हाईलाइट करें, नफ्स को कहीं ख्वाहिशात के तीर हलाक ना कर दें। अल्लाह अकबर कबीरा, आप सोच सकते हैं कि एक इंसान अपनी ज़िंदगी में किस तरीके से इन चीज़ों को लेकर अपने आप को परेशानियों से बचा सकता है। तो इस पूरे टॉपिक में क्या बात समझ आई कि गुनाह की लज्जत थोड़ी देर की और उसकी सज़ा फिर साथ लगेगी, और नेकी करने की तकलीफ वक्ती, लेकिन उसकी जजा बाद में। किसी ने कहा कि गुनाह के लिए नेकी को ना छोड़ो। किस तरह से ना छोड़ो कि कोई बात नहीं है, गुनाह तो ख़त्म हो ही जाना है, लेकिन उसके बाद तुम्हारी ज़िंदगी में उसकी खैर और आफ़ियत तो मौजूद होगी ना। तो आपको मुझे ज़रूर इन चीज़ों पे नज़र रखने की ज़रूरत है। बल्कि बाज़ असलाफ कहा करते थे, नफ्स के साथ कुश्ती करनी पड़ती है। कुश्ती आप जानते हैं क्या होती है? एक पहलवान दूसरे पहलवान के साथ रेसलिंग करता है, जैसे पसीने आने लगते हैं। हमारे असलाफ कहते थे कि मुझे अपने नफ्स के साथ जंग करने में उससे ज़्यादा मेहनत करनी पड़ती है जितनी मुझे अपने दुश्मन से जंग करने में करनी पड़ती है। तो जब आप इस सारी चीज़ों को सोचेंगे ना, तो इंशाल्लाह आप देखेंगे कि उससे फ़ायदा होगा। अब एक छोटा सा टॉपिक इसके साथ मिला लेते हैं, और वो क्या है कि नाजायज़ ख्वाहिशात से बचने के लिए मुश्तबेहात से बचना। ये भी आज का एक बहुत बड़ा इशू है। ये तो जी कॉन्ट्रावर्सी है, इसमें तो ड्यूल ओपिनियन है, इसमें डबल राय है। तो कई हराम चीज़ों को भी आज के दौर में लोगों ने क्या कह दिया, ओ इट्स ओके। मतलब पर्दा कंट्रोवर्सी है, सूद कंट्रोवर्सी है। तो अल्लाह के नबी ने जो मेयार दिया था ना, कि अगर आप चाहते हैं ना कि आप हराम से बचें, तो फिर मकरूह से भी बचें। कोई बिजली का तार पड़ा हो तो बिल्कुल उसके करीब जाकर तो नहीं कोई रोकता, उससे 4 फुट पहले ही बाड़ लगा दी जाती है कि उसके करीब भी नहीं जाना। तो जब दीन और नेकी बढ़ती है ना, जब हमारी ज़िंदगी में अल्लाह का हुक्म आता है, तो दिन ब दिन हम हराम से नहीं, शुबे में डालने वाली चीज़ों से भी बचते हैं। आप मुंह में डालते हैं खाना, कोई चीज़ बाहर से ले आए, क्या लिखा होगा कि पिक का गोश्त है, फिर ही नहीं खाएंगे? आप कहेंगे पता नहीं इंजाइम्स ना हो, पता नहीं इसमें लार्ड ना हो, पता नहीं इसमें हराम कोई ना हो, चलो मैं नहीं खाती। कितने नंबर्स पढ़ पढ़ के लोग खाने खाते हैं। तो हमेशा अपने लिए इस चीज़ को रखिएगा कि मैंने अपने आप को शुबहे से बचाना है। शुबह एक दलदल है, जो ही शुबहे में पाँव गया आप और से और घुसेंगे। थोड़ा सा इसको पढ़ते हैं। फितने की कुर्बत भी बहुत बड़ा फितना है। बहुत कम ही ऐसा हुआ कि फितने के करीब गया हो और इसका शिकार ना हुआ हो। आप लिख लीजिए फितना इज़ इक्वल टू दलदल। और आपको पता है कि दलदल के ऊपर पाँव रखे ना, तो बंदा बाद दफ़ा पूरे का पूरा मट्टी में घुस जाता है। जो फितने की चरागाह के करीब गया, ज़रूर इसमें फंस कर रह गया। एक बुज़ुर्ग ने कहा, मैं एक मरतबा एक लज्जत के हसूल पर कादिर हुआ जो बज़ाहर नाजायज़ था, मगर इसमें जवाज़ का भी इहतमाल था, गोया इसमें तरद्दुद था, नफ्स का तकाजा इसके हसूल का था। मैंने नफ्स को इससे रोक कर मुजाहदा किया। नफ्स ने कहा, तुम इसको इसलिए छोड़ रहे हो कि इसके करने पर मुकम्मल कादिर नहीं हो। सही मानों में इसको छोड़ने वाले जब बनोगे, जब इस पर मुकम्मल कादिर होकर छोड़ दोगे। चुनाचे मैं इसके करीब गया और इस पर मुकम्मल तौर पर कादिर होकर इसको तर्क करने का इरादा किया, तो नफ्स ने पैंतरा बदला। पैंतरा मीन साइड बदल के, या एक और एंगल से सामने आ गया। पैंतरा बदल कर तावील की चाल से मुझे जेर करने की कोशिश की, जवाज़ के पहलू को मुजयन करके मेरे सामने लाया। अगरचे इसमें अदम जवाज़ का भी इहतमाल था, मगर मैंने जवाज़ के पहलू को सामने रख कर नफ्स की मवाफकत की, तो इससे मेरे कल्ब पर जुल्मत छा गई। नफ्स के साथ मेरी रस्साकशी इसी तरह जारी रही। कभी वो तावील और रुख्सत के हथियार के ज़रिए मुझ पर काबू पाता, और कभी मैं मुजाहदे और कुव्वत मुदाफ़ियत से इसको जेर करता। मगर मैंने जब भी इसको रुख्सत दी और ढील से काम लिया, तो मखज़ूरात तो ममनुआत से बचना मुश्किल हो गया, और फौरन मुतनब्बे होकर छोड़ने की कोशिश की। जब नफ्स की मुख्तलिफ़ किस्म की तावीलात से तंग आया, पहले अपने आप से पूछिए कि आपका भी नफ्स तावीलें करता है? इतनी होशियारियां करता है कि अल्लाह की बना और अल्लाह की बना। तो कहते हैं कि जब नफ्स मुख्तलिफ किस्म की तावीलात से तंग आया, तो मैंने तावीलात का रास्ता बंद कर दिया। मैंने नफ्स से कहा, सुन लो, आइंदा किसी काम को इस वक्त तक नहीं करूंगा जब तक इसके मुबाह, मुबाह क्या कहते हैं, इजाजत है, इबाहत, जिस तरह मुबाह और जायज़ होने का यकीन ना हो जाए। इस पर कसम खा ली तो नफ्स का तमा व लालच ख़त्म हुआ। इसके बाद इस किस्म की तावीलात से नफ्स बाज आया और मेरी जान छूट गई। और ये अमल गुनाहों से बचने और नफ्स को लगाम देने का बेहतरीन तरीका है, और नफ्स के रोग का इलाज साबित हुआ। इसलिए कि जब तक तावीलात की राह खुली हो, तो नफ्स किसी न किसी तरह तुझे इसमें मुबतला ज़रूर कर देगा। तो नतीजा ये निकला कि फितनों और गुनाहों से बचने का मौसर तरीन इलाज इसके असबाबों ज़राए के करीब तक न जाना और रुख्सतों से नफ्स को रोकना है। और अल्लाह ताला आपको मुझे इसकी तौफीक दे। वल्लाहुल मवाफिक जो लिखा हुआ, इसका क्या मतलब है कि फिर इसकी तौफीक देने वाला अल्लाह ही है। क्या पता चला इस आर्टिकल से? हमें ये पता चला کہ مشتبہ چیزوں سے بھی رکنا ہے. اور آپ کو پتا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے کتنے پیارے طریقے سے ایک مائنڈ میپ بنا کر دکھایا تھا ایک موقع پہ, سیدھی لائنیں کھینچی اور پھر ایک باؤنڈری وال کھینچی, اور آپ نے فرمایا کہ ہر بادشاہ کی ایک چراگاہ ہوتی ہے, یعنی ایک باؤنڈری وال ہوتی ہے, تو جو ذرا سا کناروں کی طرف جائے گا تو وہ حرام میں جائے گا. جیسے آپ دیکھیے کہ ایک بکریاں چرانے والا ہے, اگر وہ اپنی بکریوں کو نہیں روکے گا تو امید کی جا سکتی ہے نا کہ اس کی بکری دوسرے کے کھیت سے بھی جا کر کچھ چر لے گی, تو اس کا نقصان کیا ہوگا, پھر اس کو ہرجانہ دینا پڑے گا. تو ساری بات کا خلاصہ کیا ہے, گناہ کینسر ہے. جس طریقے سے کینسر سے خود کو بچانے کی کوششیں کرتے ہیں اور جب وہ ڈائیگنوز ہو جائے تو بغیر ڈیلے کیے اس کا علاج کرواتے ہیں. یہ نہیں کہتے اچھا چلو تھوڑا اور پل لینا, تھوڑا اور انجوائے کر لوں, چلو اب ذرا اور کچھ دن موج مستی کروں. ہم تو اس پہ بڑے شکر کر رہے ہوتے ہیں کہ اللہ نے ہمیں موقع تو دیا, پتہ تو لگ گیا. اگر پتہ نہ لگتا تو کیا ہوتا. دوسری بات ہم نے یہ سیکھی ہے کہ صرف اور صرف اللہ کے لیے گناہ چھوڑنا. یاد رکھیے گا, جو سب سے اسٹرانگ موٹیو ہے نا, موٹیویشن جس چیز سے آپ کو اپنے گناہ چھوڑنے پہ ملے گی نا, وہ اللہ از واچنگ میں. آپ کسی انسان کے سامنے اچھے بن سکتے ہیں, اکیلے میں برے بن جائیں گے. مہمانوں کے آنے پہ آپ کا اور اینگل ہوگا, اور آپ گھر والوں کے سامنے کچھ اور اینگل سے ہوں گے. آپ کے ڈرائنگ روم مینرز کچھ اور ہوں گے, اور آپ باہر کی دنیا میں کچھ اور ہو رہے ہوں گے. صرف وہی بندہ اپنی گناہوں کو چھوڑ کر نیکیوں پہ جمع جس نے اللہ کی موجودگی کو سمجھا. پھر اگلی چیز ہم نے دیکھی کہ اگر آپ چاہتے ہیں کہ حرام سے بچیں تو شبہ والی بھی چیزیں چھوڑنی پڑیں گی. یہ بہت بڑا رسک ہوتا ہے. چلیں اپنا موازنہ کیجیے, کہاں کھڑی ہوں قرآن کے اعتبار سے. ایک ایک سورت کو کھولیں. دیکھیے مجھے اتنا اچھا لگتا ہے اسٹوڈنٹس کو ایکٹیویٹیز کروانا. آپ کبھی بیٹھ کے کھولیں سورت الفاتحہ, باتیں کریں, کیا پڑھا اس میں, کیا تھا, یا کن عبدو یا کن نستعین, ہائی لائٹ کر لیں. اللہ تیری عبادت کرتی ہوں, تیری بندی بنوں گی. سوچیے, کرتی ہوں, جو کہتی ہوں وہ مانتی ہوں, جو میرا اپنا معاملہ وہ ہے. اس طرح سوچتے سوچتے آگے جاتے تھے, اہدنا الصراط المستقیم, اللہ سیدھا راستہ دکھا. تو کیا واقعی سیریس ہوں میں راستہ مانگنے میں, اور جب اللہ دکھاتا ہے تو کہیں پھر میں خود تو نہیں مڑ جاتی. دیکھیے ضروری نہیں کہ آپ کو راستہ پتہ چلے اور آپ پہنچ جائیں. آپ کو یہاں سے مثال ہے کہ آپ کو فرینکفورٹ جانے کا راستہ پتہ, تو کیا آپ پہنچے ہوئے. پہنچنے کے لیے چڑھنا پڑتا ہے اس روڈ پہ, سفر کرنا پڑتا ہے. تو بہت سارے لوگوں کو قرآن جان کر بھی ہدایت نہیں ملتی. واللہ ہی یہ بڑی خطرے کی بات ہے. آپ جو 25 پارے پڑھ چکے اور وہ 12ویں سپارے پہ پہنچ گئے, آپ کو 25 منزلیں پتہ لگ گئیں, آپ کو 12 منزلیں پتہ چل گئیں, لیکن جب تک آپ خود اپنے عمل کی گاڑی اس روڈ پہ نہیں چلائیں گے, صرف قرآن کا یہ سیکھنا اور پڑھنا پڑھانا آپ کو فائدہ نہیں دے گا. سب کو پتہ ترکیب آتی ہے, تو پکائیں گے تو پھر ہوگا نا. اور کتنا بد نصیب ہے کہ جس کو پتہ ہو رستہ پھر غلط پہ جائے. دیکھیے پتہ ہی نہیں, بھولے ہیں, بھول گئے, لیکن سب پتہ ہو اور پھر ہم بھٹکیں. آپ سوچیں نا, اللہ نہ کرے. میں صرف مثال دے رہی ہوں, اور آپ سب کو دعا بھی دوں گی کہ اللہ کرے کہ آپ میں سے کسی کے سے ایسا نہ ہو کہ سارے شہر والے بچ جائیں کل جہنم میں جانے سے, یا اللہ کی اتاب سے, اللہ کی پکڑ سے, اور آپ لوگ سارے پھنسے ہوں. کیا بنے گا؟ اتنی شرم آئے گی کہ وہی قرآن میں آیت آتی نا کہ لو تو سوا بہم الاردو, سورت نساء میں آپ پڑھ کے آئے ہوئے ہیں, کاش زمین ہمارے برابر ہو جائے, اور اللہ سے وہ ایک بات نہیں چھپا سکیں گے. تو میں کہتی ہوں کہ اب یہ صفائی کے دن ہیں آپ کے, اندر باہر کو صاف کریں, اور اس کے لیے خاموشی, سنجیدگی, اپنے آپ کو فوکسڈ کریں. کیا یہ دین صرف اتنا ہی تقاضا کرتا ہے کہ ہفتے میں ہم ایک دن آئیں اور سیکھ کے چلے جائیں, اس میں سے بھی مرضی سے آئیں مرضی سے جائیں. آدھے لوگ تو کلاس ختم ہونے سے پہلے اٹھ جائیں, اور آدھے شروع میں بھی نہ آئے ہوں. تو مجھے بتائیے کہ آپ نے لیا کیا اور دیا کیا. ادھوری کہانی ادھوری ہوتی ہے, پوری کہانی پوری ہوتی ہے. تو اللہ تعالیٰ مجھے آپ کو اس کی توفیق دے کہ ہم اپنی اصلاح کریں. یہ ایک مینر ہے, صرف آپ کے ناطے اوروں کو بھی سکھا رہی ہوں. طالب علم جو ہوتا ہے نا, اس کے بیٹھنے کے انداز سے کیا فیل ہونا چاہیے, جیسے کوئی کنٹینر ہے اور اس میں پانی ڈالنا ہے. دیکھیں نا, آپ یوں کریں گے تو پانی ڈلے گا نا بوٹل میں, تو سیدھی چیز رکھ دیں تو نہیں پڑتا. تو آپ چاہے میں ادھر ہوں کہ نہیں, لیکن آپ کے ماشاء اللہ ایڈمنس تو موجود ہیں اس جگہ میری جگہ, آپ میں سے بھی تو کوئی بیٹھتا ہے, ان کو بھی آنکھیں کھول کر نہ دیکھ, اور آپ کو دیکھ کر ایک فیلنگ آنی چاہیے کہ آپ کے اندر ایک شکر گزاری ہے. جی آپ اور یقین کریں ہم نفس کو ایسے پالتے ہیں جیسے کوئی اپنے بچے کو پالتا ہے. आज का तो सारा कल्चर नफ्स को पालने का है। तुम क्या चाहोगे, क्या खाओगे बेटा, आप क्या खाएंगे बेटा, आप क्या पहनेंगे, तो आप तो खुद उस नफ्स को पालते हैं, तो उसको दबाने की जरूरत है। जी, आप आगे बात कुछ और करना चाह रहे?
जी, मैं यही
जी
कह रही थी कि सारे जो आपने जो लेसन दिया है उसमें सारा नफ्स क्या ही है कि उसको उसी की हम मान रहे हैं और उसी
बिल्कुल
के लिए ही हम कर रहे हैं और हमारी जिंदगी का मकसद ही नफ्स रह गया है। और हम और मैं ये सोच रही थी कि हम यहाँ पे क्यों आते हैं, क्या मकसद है हमारा कि अगर हम यहाँ से उठ के जाएंगे तो फिर इसी की बात पे ही अमल करेंगे, इसी को ही मानेंगे। और जो ये जो मैं 3 घंटे या 4 घंटे की क्लास लेती हूँ, इसका क्या मकसद रह गया फिर मेरी जिंदगी में?
यही तो सबसे बड़ा सवाल है। देखिए, आप अपने घरों में डिटेक्टर लगा लें। हमारे घरों में टेम्परेचर कंट्रोल लगा होता है ना, क्या टेम्परेचर है इस वक्त, मौसम कैसा है। फिर इसी तरह से हम थर्मामीटर भी रखते हैं, कोई ब्लड प्रेशर का आला रखा हुआ है, कहीं शुगर चेक करते हैं, टेस्ट करते हैं ना। आप अपने लिए इन सारी चीज़ों को देखिए कि क्या चीज़ें हैं कि जिसकी वजह से मैंने अपने नफ्स को कंट्रोल करना है, और एक दफ़ा करके देख लें। यकीन करें, आपको हैरत होगी इस बात की कि जितना आज आप इससे डरते हैं ना, इतना वो आपसे डरेगा। जी, आप
मेरा ये है कि जैसे मैं अपने ही जैसे तजिया करती हूँ कि मैं जैसे ये है कि अपने नफ्स पे मैं पूरे दिन काबू करती हूँ, सब खुशियाँ वही सारे काम जो अल्लाह की रजा के हैं, मगर शाम होने तक या तो थकन हुई भी होती है या क्या, फिर यही होता है कि बंदा चाहे वो मैं न्यूज़ देखूँ या कुछ भी देखूँ, मैं टीवी के आगे बैठ जाती हूँ ऐसे
देखिए,
प्रोग्राम
शैतान
देखे।
हमेशा
बिल्कुल
चोर
जी
दरवाज़ों से हमारी नेकियां
जी
छीनता है। खबरें सुनने के लिए टीवी देखने की तो ज़रूरत नहीं, आप रेडियो लगा लें, नेट से सुन लें, पढ़ लें, हैं। लेकिन वो चूँकि देखते हैं ना, फिर उसके साथ कहेंगे अच्छा अब ड्रामा देख लूँ, अच्छा अब ये देख लूँ, वो देख लूँ। यानी फितनों से ऐसे डरें जैसे बिजली के तार से डरते हैं। चलिए, अल्लाह ताला से ये दुआ करते हैं कि वो हमें बेहतरीन तौर पे अपनी इस्लाह की तौफीक अता फरमाए।
आमीन।
अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।